नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। पार्टी स्थापनाको छोटो अवधिमा अपार जनसमर्थन प्राप्त गरी करिब दुई तिहाईको सरकार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनमा अहिले जारी छ। चार वर्ष अघि मात्र स्थापना भएको रासोपाले प्राप्त गरेको यो ऐतिहासिक सफलतासँग पार्टीको सांगठनिक संरचना र विचारलाई औपचारिक महाधिवेशन मार्फत अनुमोदन गर्दैछ। यो महाधिवेशन मार्फत रासोपाले राजनैतिक परिवर्तन र नागरिकको चाहनालाई संस्थागत गर्ने अपेक्षा पनि गरिएको छ। रासोपाले महाधिवेशनबाट कस्तो आधिकारिक नीति र नेतृत्व चयन गर्छ भनी सर्वत्र चासो पनि छ। रासोपाको उदयलाई परिवर्तनको लहरका रूपमा हेरिएको छ। महाधिवेशन उद्घाटनका अवसरमा बोल्ने रासोपाका नेताहरूले आम नेपाली नागरिकको परिवर्तनको सपना साकार पार्ने उद्घोष पनि गरेका छन्। उनीहरूले मुलुकमा हालसम्म भएका सबै खाले आन्दोलन र परिवर्तनका उपलब्धि संस्थागत गर्दै सुशासन र समृद्धि मार्फत जनचाहना पूरा गर्ने अठोट गर्नु सबैका लागि सुखद सन्देश पनि हो। पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह, उपाध्यक्ष तथा अर्थमन्त्री डाक्टर सोडिम वाग्ले लगायतले आम नेपाली नागरिकले बोकाएको जिम्मेवारी इमानदारीपूर्वक विधि र प्रक्रिया अनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले मुलुकको राष्ट्रियता र सीमाका विषयमा व्यक्त चासो र चिन्तालाई समेत आफूले स्वाभाविक रूपमा लिएको बताउँदै राष्ट्रियताका विषयमा कुनै शंका नगर्न समेत महाधिवेशनको उद्घाटन सत्रमा बताएका छन्। महाधिवेशनमा विभिन्न दलका नेताहरूले यो ऐतिहासिक अवसरबाट नचुक्न रासोपालाई शुभकामना समेत दिएका छन्। यसरी यो गर्मीको समयमा चितवनमा महाधिवेशन चलिरहँदा महाधिवेशनको बन्द सत्र हिजोदेखि शुरू हुनुपर्ने थियो, तर हिजो विभिन्न कारणले महाधिवेशनको बन्द सत्र शुरू हुन नसकेपछि आज बिहान 7 बजेपछि बन्द सत्र शुरू हुने जनाइएको छ। देशको सत्ताको बागडोर सम्हालिरहेको र संसदको सबैभन्दा ठूलो दलको महाधिवेशनलाई महत्वका साथ अहिले हेरिएको छ। यो महाधिवेशनले दिने संकेत, महाधिवेशनको उद्घाटन सत्रमा उठेका विभिन्न विषयहरू सँगै यो महाधिवेशनले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावका सन्दर्भमा आज हामी राजनीति शास्त्रका प्राध्यापक डाक्टर लोकराज बरालसँग कुराकानी गर्छौं। बरालज्यू, स्वागत छ यहाँलाई। अब चार वर्षमै ठूलो पार्टी बन्न सफल रासोपाको पहिलो महाधिवेशन चितवनमा हुँदैछ, यहाँले यो महाधिवेशनलाई कसरी हेर्नु भएको छ?
यसलाई मैले अलिकति राम्ररी हेरिरहेको छु र अलिकति कन्सर्न धेरै आफूलाई चासो पनि छ, किनभने यो दल चाहिँ यसरी आयो, 3-4 वर्ष पहिले मात्रै यो खडा भएको दल हो। त्यसमा रवि लामिछानेजीको ठुलो योगदान छ, किनभने उहाँले एउटा टेलिभिजन एङ्करको रूपमा आफूलाई स्थापित गरेर पछाडि उहाँ धेरै लोकप्रिय भएको नाताले उहाँले दुईपल्ट चुनाव जित्नुभयो। यो दल गठन भएकै थिएन, फेरि चुनावमा उहाँले स्वतन्त्रका रूपमा केही मान्छेलाई उठाएर जिताउनु भयो। त्यस पछाडि यसको बिस्तारी यसको रूप अब यसलाई चाहिँ स्वतन्त्र पार्टीको रूपमा दिनुपर्छ, एउटा सङ्गठनको रूप दिनुपर्छ भनेर यो उहाँले महसुस गर्नुभयो। त्यसमा उहाँ सफलता प्राप्त गर्दै गएको देखिन्छ। यो अहिले यो महाधिवेशनले चाहिँ यसलाई एउटा मुभमेन्टबाट एउटा जुन एउटा लहरबाट आएको थियो, वेभ भन्छौँ हामी, राजनीतिक लहर आउँछ कहिलेकाहीँ, त्यो लहर भनेको क्षणिक हुन्छ, कहिलेकाहीँ त स्टर्म हुरी आउँछ, बतास आउँछ, एकछिन 10 मिनटमा त्यो सकिन्छ। त्यस कारणले यो लहरै मात्रै भएर बिस्तारै सकिने हो कि चुनाव जिते पनि धेरै दलहरू यसरी स्थापित हुन पनि सक्दैनन्। अहिले अहिले माओवादीकै हालत हेर्नुहोस् न, माओवादी त्यत्रो एउटा नेपालको चाहिँ एउटा शक्तिको रूपमा आएर राज्यलाई समान हाक दिएर कुनै राज्यले उसलाई हराउन नसकेको, राज्यले बराबर जस्तो भएर चाहिँ आएको पार्टी पनि आज कुन अवस्थामा पुगेछ। संसारमा यस्तो पार्टीहरू गठन भएर खत्तम भएका देखिएका छन्। भारतमा पनि विभिन्न थरीका पार्टीहरू आए गए, स्वतन्त्र पार्टी भन्ने त्यो राजा त्यत्ता ठुला व्यक्तित्वहरूले बनाएको, त्यस्तै समाजवादी पार्टीहरू लोहियाहरू जयप्रकाश खै के पनि काम लाग्दो रहन्छ, टिक्दा रहन्छन्। यसरी सङ्गठनलाई टिकाउन सक्नु सबभन्दा ठुलो क्षमता हो। चुनाव जित्नु एउटा वेमा आयो, एउटा वा कोही प्रधानमन्त्री भयो, केही भयो, त्यो अर्को कुरा हो, तर यसलाई स्थायित्व दिएर लोकतन्त्रलाई समृद्धितिर अगाडि बढाउने, संयमित भएर मर्यादित भएर राजनीतिक संस्कार बनाउने काम लाग्नु पर्छ हो। अहिले मलाई यसो विचार गर्दाखेरि अहिले अहिले नै भन्न सकिँदैन, ठोकुवा गर्न सकिँदैन यो पार्टीको भविष्य के हुन्छ भनेर। तर म नेपालको राजनीतिमा यही अवस्थामा नभए पनि स्वतन्त्र पार्टी एउटा संगठनको रूपमा अब अस्तित्वमा आउँछ भन्ने मलाई लाग्छ। किनभने वाम पार्टीहरू धेरै खस्किएर गए, अब धेरै भारतमा त नाम निशान छैन, अब भारतमा त काहीँ पनि छैन। त्यस कारणले नेपालमा जुन छ एउटा वाम वर्चस्व, त्यो वर्चस्व पनि सकिँदै गयो। नेता पनि त्यति देखिँदैनन्, नयाँ नेता पनि त्यो उब्रेर आएको देखिँदैन। गर्दाखेरि अहिलेको अवस्थामा दुईटा पार्टी मेरो विचारले अब अहिले नेपाली कङ्ग्रेसको अस्तित्व मेटिँदैन। त्यो एउटा राष्ट्रिय पार्टी हो, यतिकै लामो पर्छ र उसले उसको नेतृत्व पनि छ, उसको बोली पनि छ र सिद्धान्त पनि छ, पृष्ठभूमि पनि छ। त्यो पार्टी एउटा रहन्छ, एउटा स्वतन्त्र पार्टी, एउटा यी दुईवटा पार्टीहरूको अस्तित्व रहन्छ। त्यस कारणले यो सङ्गठनको रूप दिइरहेको छ। अहिले चितवनमा जुन सम्मेलन भइरहेको छ त्यसले एउटा यसलाई सङ्गठनको रूप दिएको दिँदै जानेछ। तर त्यो सङ्गठन कसरी चल्छ त्यसमा नेतामा भर पर्छ। भोलि नेता नेताको बिचमा नेपालमा राजनीति बिग्रेको सबै नेताको झगडाले गर्दा भएको छ। अब ती नेताहरू कसरी टिक्छन् त्यसमा भर पर्छ। तर अहिलेलाई हेर्दा म एकदम सकारात्मक देख्छु।
भनेपछि यो महाधिवेशनले रासोपालाई एउटा संगठनको रूपमा अगाडि बढाउँछ। अब यो रासोपाको इतिहास हेर्ने भने चार वर्ष अगाडि स्थापना भएको, त्यसमा पनि एउटा रवि लामिछानेको एउटा व्यक्तिगत लोकप्रियताका कारण, उहाँको एउटा क्रेजका कारण स्थापना यो भएको, अगाडि बढेको र अहिले निर्वाचनमा फागुन 21 निर्वाचनका लागि बालन शाहको आगमन भइसकेपछि उहाँको थप लोकप्रियताले अहिलेको यो संख्या हेर्ने भने ठूलो पार्टीका रूपमा आएको हो। अब यो महाधिवेशनले चाहिँ अब नीतिगत नीति सिद्धान्त एउटा निर्माण गरेर पार्टीलाई चाहिँ एउटा संगठनको रूपमा चाहिँ जग हाल्ने काम यो महाधिवेशनले गर्दैछ भनेर बुझ्न सकिन्छ।
हजुर, मैले त त्यही बुझेको छु। र एउटा अर्को यसो अर्को पक्ष के छ भने नेपालको जुन लोकतन्त्र हो, बहुदलवादी लोकतन्त्र, यसमा उदारवाद छ, यसमा त्यो एक दलीय व्यवस्था होइन, मार्क्सवाद लेनिनवाद भन्छन् हाम्रा वाम साथीहरू, तर उहाँहरू चाहिँ उहाँहरूको सिद्धान्त प्रष्ट छैन। एकातिर यत्रो अभ्यास गर्नुभएको छ यो उदार लोकतन्त्रमा, अर्कोतिर लेनिनवाद र मार्क्सवाद के अरे माओवादको कुरा गर्नु छ होइन। गर्दाखेरि यो पार्टीको चाहिँ क्लेश सुरुमै यसले प्रश्न पारेको छ। हामी कम्युनिस्ट पार्टी वान पार्टी डिक्टेटरसिप होइन, हामी बहुलवादमा विश्वास गर्ने हौ, अहिलेको संविधानमा विश्वास गर्ने हौ हामी। अहिले हुँदाहुँदा यति बेला हिजो अस्ति त आएर उहाँले गणतन्त्र, अहिले जुन छ संविधानिक गणतन्त्र, त्यसमा हामी विश्वास गर्ने हौ, समावेशितामा विश्वास गर्ने हौ भन्ने भयो। अनि यो संहितालाई परिमार्जन गर्दै विश्वास गर्ने हौ भन्दाखेरि अब मोटामोटी रूपमा त उहाँहरू एकदम लोकतान्त्रिक पार्टीकै रूपमा आउनुभएको छ। अनि यो यो एउटा अहिलेको व्यवस्थालाई सकारात्मक हो भन्छु म। त्यस कारणले दुईटा पार्टी प्रतिबद्ध छन् भनेर मैले पहिलेदेखि, अरू पार्टी त हेर्नुहोस् बिचबिचमा कोही राजावादी हुन्छन्, अब तानासाह 30 वर्ष चलाएको पञ्चायती व्यवस्थाको राजालाई पनि नदेखे होइन। अब त हिन्दू राष्ट्र भन्छन्, त्यो प्रतिगमनतिर जाने सिद्धान्त छ उहाँहरूको। तर त्यो दृष्टिकोणले हेर्दाखेरि अहिले अहिले चाहिँ राष्ट्रपाले लिएको जुन अब आज भोलि पास गर्नु होला त्यो नीतिहरू सिद्धान्तहरू के हो, तर उहाँले जुन आजसम्म जति बुझिएको छ जो दुई चार दिनमा त उहाँहरू प्रष्ट यो बहुदलवादकै पक्षमा हुनुहुन्छ, संविधानको पक्षमा हुनुहुन्छ र गणतन्त्रको पक्षमा हुनुहुन्छ। यो ठुलो सकारात्मक पक्ष हो यो।
अब जसरी महाधिवेशनको उद्घाटन भयो, त्यो उद्घाटनमा अब पार्टीका सभापति वरिष्ठ नेता लगायत अन्य दलका प्रतिनिधिहरूले पनि त्यहाँ अभिव्यक्ति दिनुभयो। एक हिसाबमा हेर्ने भने अन्य दलका प्रतिनिधिहरूले यो ऐतिहासिक अवसर चाहिँ रासोपालाई प्राप्त भएको छ, सजग भएर अगाडि बढ्नुहोला भन्ने जस्ता सुझाव दिनुभयो। र सँगै अब अहिलेका प्रधानमन्त्रीले चाहिँ यो हामी एउटा एक्सप्रेस गतिमा छौं, यो निश्चित ठाउँमा गएर मात्र पुगिन्छ, ब्रेक लाग्दैन भन्ने जस्ता अभिव्यक्ति त्यो महाधिवेशनको उद्घाटन सत्रमा दिनुभएको छ। जुन खालको अवसर भनिएको छ नि, ऐतिहासिक अवसर, यो यसलाई चाहिँ यहाँले कसरी विश्लेषण गर्नुहुन्छ?
अब ऐतिहासिक हरेक कुरालाई ऐतिहासिक भनिन्छ, पञ्चायती संविधान बनाउने पुसे गतेलाई पनि ऐतिहासिक दिवस भनिन्थ्यो। त्यस कारणले हरेक घटनालाई हरेक पार्टीले ऐतिहासिक भन्छ। माओवादीले ऐतिहासिक त हुँदै हो नि, इतिहासमा लेखिन्छ त्यो कुरा। अब गणतन्त्र ल्याउनमा माओवादीको ठुलो भूमिका छ। अब भनौँ न, अरू पछि अरू दलले पछि त्यसलाई स्वीकारे, त्यसो त्यो एउटा ऐतिहासिक त हो नि। 7 सालको क्रान्ति एउटा ऐतिहासिक हो। अब 17 साल पुसे गर्ने कु गरेको पनि ऐतिहासिक हो, किनभने भएको लोकतन्त्रलाई मासेर राजाको तानासाह चलाउने व्यवस्था। अब ऐतिहासिक त सबै ऐतिहासिक हुन्छ, तर कस्तो खालको ऐतिहासिक हो? मुलुकलाई अगाडि बढाउने हो कि लोकतन्त्रलाई अगाडि बढाउने हो कि प्रतिगमनतिर लाने हो कि? त्यो दृष्टिकोणले अहिले उहाँहरूको भूमिका यति बेला चाहिँ, अब भोलि सङ्गठन कसरी चल्छ, उहाँले एकता कसरी कायम गर्नुहुन्छ, नेता नेताको बिचमा समझदारी झगि चल्दैन अहिले, त्यो त अर्को कुरा हो। तर अहिलेलाई हेर्दाखेरि चाहिँ उहाँहरूले यो ऐतिहासिकै भन्छु म यसलाई, किनभने एकाएक 2/3 जस्तो बहुमत ल्याउने त्यत्रो स्थापित दलहरूलाई फालिदिएर, यो त ठुलै कुरा हो नि। त्यो त ऐतिहासिक त हुँदै हो, तर कुन रूपको ऐतिहासिक भन्ने भन्दाखेरि मैले सकारात्मक ऐतिहासिकता हो यो भन्छु। नकारात्मक ऐतिहासिक थियो, पुछे गते नकारात्मक थियो होइन, ज्ञानेन्द्रले गरेको त्यो नकारात्मक थियो, हिन्दू राष्ट्रको कुरा नकारात्मक हो, अथवा राजतन्त्र फर्काउँछु भन्ने कुरा मेरो विचारले त्यो प्रतिगमन हो। तर यो त प्रतिगमन होइन नि, यो त अग्रगामै नै हो नि। त्यस कारणले यसलाई मैले ऐतिहासिक रूपमा, राम्रै ऐतिहासिक रूपमा, सकारात्मक ऐतिहासिक रूपमा लिएको छु।
अब जनताले ठूलो विश्वास गरेर 2/3 नजिकको मत दिएका छन्, संख्याको हिसाबमा पनि बलियो छ, ऐतिहासिक छ। अब एक हिसाबमा सरकारले गर्न चाहेका सबै राम्रा कुराहरू यो गर्ने अवसर पनि भएको हिसाबमा ऐतिहासिक अवसर भनिएको होला। अब यो सरकारले जुन सहित 13 गते सरकार गठन भयो, त्यसपछि अब यो अवधिमा करिब 90 दिन पुग्न लागेको अवधिमा सरकारले जसरी, रासोपा सरकारले जसरी कामहरू अगाडि बढ़ाइरहेको छ, के सकारात्मक दिशामा सरकार अगाडि बढ़िरहेको पाउनुहुन्छ, यहाँ पाउनु भएको छ?
म त्यति सकारात्मक रूपमा लिन्न, तर उहाँले जुन भ्रष्टाचारको कुराहरूमा उहाँको बढी फोकस छ, त्यतापट्टि हामी लागेका छौँ। अब हामी फास्ट ट्र्याकमा हिँडिरहेका छौँ भन्ने भनाइ हो, त्यो सकारात्मक हो। जहाँसम्म उहाँहरूको फेरि लोकतन्त्र भनेपछि बडा अप्ठ्यारो व्यवस्था हो क्या, त्यति सजिलो कहाँ छ र, यदि जटिल छ, त्यसमा संस्कार चाहिन्छ, प्रतिबद्धता चाहिन्छ, संस्थागत संस्थाप्रति प्रतिबद्धता चाहिन्छ, संसदप्रति उत्तरदायित्व भएको, म संसदकै अङ्ग हुँ, यो अर्गन हुँ, म बाहिर छैन, त्यहाँ मैले उपस्थित हुनुपर्छ, त्यहाँ मैले जनताको कुरा उठाएको, जनताका प्रतिनिधिले उठाएको कुरालाई मैले, त्यो कुराहरूको पक्षमा उहाँहरूको, विशेष गरी प्रधानमन्त्री उहाँका मन्त्रीहरूको कमजोरी म देख्छु। प्रधानमन्त्री त एकदम राष्ट्रकै नेता हो, संसदकै नेता हो, व्यवस्थाकै नेता, त्यस कारणले उहाँले चाहिँ त्यो जुन भूमिका गर्नुपर्ने हो प्रधान, यो अहिले संसदीय व्यवस्थाको प्रधानमन्त्रीको, त्यो त्यस्तो खालको देख्दिनँ। उहाँको शैली टेम्परामेन्ट हेर्दाखेरि त्यो चाहिँ सकारात्मक छैन। भोलि अब तीव्र गतिमा हामीले गाडी कुदाएछौँ मात्रै भनेर त भएन, तीव्र गतिमा त्यो ध्येयमा पुग्दा, डेस्टिनेसनमा पुग्दाखेरि पनि त विजयमा पनि त एक्सिडेन्ट हुनसक्छ। त्यस कारणले अरू कुरा चाहिँ अरू किसिमको, अहिले विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीको नेताजी रवि लामिछानेजीले जुन एउटा संस्कार देखाउनु भयो अहिले यो चुनाव पछिको माहौलमा, त्यो उहाँको राम्रो लाग्छ। उहाँ डेमोक्रेटिक लिडर, जस्तो अस्ति गगन थापा र उहाँको त्यस्तो राम्रो एउटा संयोग छ, मान्छेले त्यसलाई कत्रो राम्ररी लिए, त्यो एउटा पोलिटिकल कल्चर हो क्या, संस्कार हो। त्यो संस्कार सबैले देखाउनु पर्छ, प्रधानमन्त्रीले पनि देखाउनु पर्छ। प्रधानमन्त्रीले ए गर्छ, हामी अख्तियारलाई पनि 5 वर्ष पनि, त्यो भनाइ ठिक छैन। संविधानिक अङ्ग अख्तियारको मान्छे ठिक छ कि छैन अर्को कुरा हो, त्यो कलिले त्यो तर त्यो त संवैधानिक अङ्ग हो नि, त्यसलाई ल्याएर चाहिँ हामीले फर्काउँछौँ, अरू 5 त्यो मिल्दैन त्यो कुरा। त्यस कारणले त्यो चाहिँ सकारात्मक चाहिँ होइन। अब अरू किसिमले उहाँले अहिले एउटा सकारात्मक कुरा के छ भने, यो सरकार भ्रष्ट छ, यसले यहाँका मन्त्री भ्रष्ट भए, यसलाई लागे भन्ने मान्छे छैन। अहिले धेरै कामहरू चाहिँ राम्रैसँग चलिरहेछन्, प्रशासनका कुराहरू पनि तर धेरै पक्ष चाहिँ राम्रै पनि छन्।
एउटै दलको सरकार भए पनि अब पार्टीको एउटा दलको नेतृत्व एकजनाले र सरकारको नेतृत्व एकजनाले गरिरहेको अवस्था छ। यो हिसाबमा हेर्दा अब भनौ न यो सन्तुलन एउटा राजनैतिक एउटा दलको दल र सरकारको जुन खालको सन्तुलित को सिद्धान्त छ नि या राजनीति शास्त्रमा त्यो चाहिँ त्यो कसरी सँगै अगाडि जाला कस्तो
अब यो यो चाहिँ सबैभन्दा ठुलो अहिलेको सबै हाम्रो हामीले उठाउने प्रश्न पनि त्यही हो। मैले पनि कति लेखेँ, अस्ति कान्तिपुर पनि लेखेँ, काठमाडौँ पुरसम्म लेखेँ, बाहिर पनि लेख्छु भोलि ती हामीले भन्ने कुरा चाहिँ यही हो। किनभने एकातिर त्यति मिलेको देखिँदैन। अब एकातिर मैले त धन्न बालनजीजू गइदिनुभयो, राम्रो हो, सम्मेलनै नजाने, उहाँले भागै नलिने, पार्टीको कार्यक्रमहरूमा उहाँ त प्रधानमन्त्री मात्रै हुन आएको भन्ने खालको जस्तो थियो नि। त्यो गरिदिनु भयो, भाषण गरिदिनु भयो, त्यो त्यो सकारात्मक कुरा हो। तर के भनेदेखि यो दुईटा एउटै म्यानमा दुईटा तरबार कसरी चल्छन्, चल्न पनि सक्छ, तर त्यो विशेष गरी दुईटै नेतामा त्यो त्यो विचार बुझ्नै हुनुपऱ्यो। यो व्यवस्था के हो, राजनीति कस्तो छ, कुन व्यवस्थामा हामी काम गर्दैछौँ, यो कुरा प्रधानमन्त्रीले विशेष गरी बुझ्नुपर्छ। किनभने प्रधानमन्त्रीको हातमै सबै शासन छ, शक्ति त प्रधानमन्त्रीकै हातमा छ अथवा सरकारको हातमा छ, रवि रामी छानेको अथवा पार्टीको हातमा त उहाँले त निर्देशन दिने हो। पार्टीले उहाँलाई हटाइदिन सक्छ भोलि, यदि उहाँले चाहिँ पार्टी विपरीत काम गर्नुभयो भने पार्टीले हटाइदिन सक्छ। त्यो अवस्था त्यो अवस्था सिर्जना गर्ने क्षमतामा पार्टी कति पुग्छ, त्यो पार्टीले कति हैसियत राख्छ, त्यसमा पनि भर पर्छ। त्यस कारणले यो सबभन्दा ठुलो अहिले चाहिँ अहिले त केही बिग्रेकै छैन, अब भर्खर त अढाई महिना तिन महिना हुँदैछ। त्यस कारणले अलिकति समयभित्र उहाँले यो पार्टी र सरकारको व्यवस्थापन कसरी गर्नुहुन्छ, संयोजन कसरी गर्नुहुन्छ, संसदमा संयोजन कसरी गर्नुहुन्छ, किनभने एकदमै कमजोर अहिले प्रतिपक्ष भए पनि त्यो त्यति कमजोर पनि छैन, त्यसले सक्रिय एउटा भूमिका खेलेको देखिन्छ अहिले। कमजोर छ प्रतिपक्ष, अब 38 प्रतिपक्ष 38 सिट छ भनौँ न, त्यो तर सक्रिय भूमिका छ र त्यो प्रतिपक्षलाई भोलि जनताले साथ दिँदै जान्छन्। यदि सरकारले काम बिगार्दै गयो भने, नेताले काम बिगार्दै गयो भने, ए यी पनि यस्तै रहेछन् भनेर भोलि त्यसले आफ्नो गेन गर्दै जान्छन्। अस्ति अब अस्ति गगनजीले भाषण गरे त्यहाँ चितवनमा, त्यो त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई पनि राम्रै लाग्यो, खुसी भयो, ठिकै भन्नुभयो। अब प्रधानमन्त्रीले त अलिकति भन्नै पर्यो, त्यो उहाँले आफ्नो कुरा होइन, तर अन्त अन द होल हेर्दाखेरि त्यहाँ धेरै राम्रो मेसेज गयो त, एउटा प्रतिपक्षको नेताले त्यसरी बोलेको छ, लोकतन्त्रको लागि समर्पण गरेको छ। त्यो चितवन भन्ने ठाउँमा त 18 सालमा त त्यतिका मान्छे मारे, हामीलाई थाहा छ, हामीलाई त कन्ठै छ नेपालको इतिहास, त्यो भनौँ न काटे टाउको काटेर मारेको व्यवस्था त्यो ठाउँमा भनेर उसले त्यो गरेको छ। त्यस कारणले मैले हेर्दाखेरि नेपालको अहिलेको लोकतन्त्र अब यो हेर्नुहोस्, यसो सङ्गठनहरू ठिक भएन, पार्टी ठिक भएन, सरकारले काम गर्न सकेन भने त भोलि जनता फेरि सडकमा उतरिन्छन्, थाकिन्छन् संसारमै।
हस् बराजू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं राजनीति शास्त्रका प्राध्यापक डाक्टर लोकराज बरालसँग। विशेष गरी रासोपाको अहिले जारी अधिवेशन, यसले राष्ट्रिय राजनीतिमा दिने सन्देश लगायतका सन्दर्भमा केन्द्रित रहेर। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।